नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकमाथिको छलफललाई सांसदहरूले महत्व दिएनन्। 404 जनाले हाजिर गरे पनि संसद बैठकमा 116 जना मात्रै उपस्थित।
सरकारद्वारा नयाँ विद्युत खरिद दर निर्धारण, जलाशयुक्त आयोजनाले बढ़ीमा प्रति युनिट 12.40 रूपियाँ पाउने।
सूचना प्रविधिको विकाससँगै सरकारी सेवामा पनि यसको प्रयोग बढ्दो, प्रविधि प्रयोग भएका सरकारी कार्यालयमा सेवाग्राहीलाई सजिलो।
अब राति कुर्नु परेन, अब अनलाइन फर्म भर्यो, पायो भने डेट लेखा हुन्छ, भोलि बोलाउँछ अनि आएर यता जुन बेला पैसा दिन नि पाइयो त्यही हो सहज भाषा।
ल्याटिन अमेरिकी देश पेरूमा 10 वर्षमा आधा गरिबी घट्यो, उदार अर्थनीति र नागरिकको सहभागिता महत्वपूर्ण।
र पोखराको सहारा क्लबलाई हराउँदै भारतको दिल्ली युनाइटेड खप्तड गोल्ड कपको सेमी फाइनलमा।
प्रान्तहरू पतन हुने क्रममा चन्द्रगिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको 40% हुने रकम यही 2073 पौष मसान्तभित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकको छलफलमा सांसदहरूले चासो दिएनन्। आज स्थानीय तह सम्बन्धी विधेयकमा छलफल हुँदा संसदमा गणपूरक संख्या समेत नपुगेपछि बैठक नै आधा घण्टाका लागि स्थगित गर्नु परेको छ। नियम अनुसार संसद चल्न कम्तीमा पनि 149 सांसद उपस्थित हुनुपर्नेमा 116 जना मात्र उपस्थित भएको भन्दै सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नु परेको थियो। आज हाजिरी गर्ने आज 404 जना सांसदले हाजिरी गरे पनि 288 जना बैठकमा नबसी भागेका थिए। बैठकमा उपस्थित भए बापत सांसदहरूले बैठक भत्ता 1000 र गाड़ी भाड़ा 1000 गरेर 2000 रूपियाँ पाउँछन्। हाजिर मात्र गरेपछि भत्ता पाइने भएकाले सांसदहरू बैठकमा नबसी हिँडेका थिए। आधा घण्टा स्थगित भएर बसेको बैठकले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
हिजो संसदमा पेश भएको संविधान संशोधन सम्बन्धी विधेयकमाथिको छलफल कार्यसूचीमा समावेश नगरेपछि विपक्षीले आजको बैठक अवरोध गरेनन्। स्थानीय तह निर्वाचन विधेयक 2073 छलफल गर्दै विपक्षी दल तथा सत्तापक्षका सांसदले देश नयाँ संविधानले तोकेको चुनावकै बाटोमा जान थालेको भन्दै खुशी व्यक्त गरेका छन्। सांसदहरूले विधेयकका बारेमा सैद्धान्तिक सुझाव पनि दिएका छन्। नेकपा एमालेका सांसद गुरू बुर्लाकोटीले सरकारले निर्वाचन विधेयक ल्याएकोमा खुशी व्यक्त गर्दै तत्काल चुनावको मिति मिति तोक्न माग गर्नुभयो।
स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा छलफल गरिरहेका छौं। स्थानीय तह तत्काल बनाउनु पर्छ र म सरकारको ध्यानकै आकर्षण गर्न चाहन्छु भने निर्वाचन भन्ने प्रधानमन्त्रीज्यू त्यही बोल्नुहुन्छ, अरू उप प्रधानमन्त्री मन्त्रीज्यूहरू त्यही बोल्नुहुन्छ, निर्वाचनको दुहाई दिनुहुन्छ, तर निर्वाचनको तिथि किन घोषणा नगर्ने? तोकेर जाउँ, निर्वाचन कुन दिन गर्ने हो तोकेर जाउँ, अनि त्यसपछि ऐन पनि बन्छ, बनिसके पछाडि हामी अगाडि जान सक्छौ। म जोरदार रूपले नेपाल सरकारसँग माग गर्दछु निर्वाचनको मिति तत्काल घोषणा होस्। धन्यवाद।
यसअघि संसद बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक राजनैतिक विषयवस्तु, भूकम्पपछिको पुननिर्माण, आफ्ना निर्वाचन क्षेत्रका समस्या लगायतका विषयमा धारणा राखेका थिए। एमालेका सांसदहरूले सरकारले निरंकुश बनेर हिजो संशोधन विधेयक पेश गरेको आरोप लगाए। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले विदेशीको इशारामा संघीयता ल्याइएको र यसले नेपाललाई विखण्डन गर्ने भन्दै संघीयता खारेज गर्न माग गर्नुभयो।
संघीयताको गलपासो भिरेकाहरूलाई पनि अहिले यो गलपासै भएको छ। बल्ल बल्ल कतिपय पार्टीका नेताहरूले नबुझेर नजानेर थाहा नपाएर संघीयता हुन्छ भनिहालियो। संघीयता हुन्न भने प्रतिगामी भइएला, माओवादी के चाहिँ फर्केर फेरि दिल्लीतिर लाग्ला भन्ने डरले बोकियो भन्ने जस्ता कुरा पनि आइराखेका छन्। त्यस कारणले बिरालाको ख्याल खर्चा गरे जस्तो, मुसो गर्ने खुत्रुक्यो भने जस्तो, त्यही संघीयताका बहानामा तराईलाई पहाड़बाट अलग गरेर कालान्तरमा नेपाललाई चाहिँ भारतीय महासंघमा सामेल गर्ने कुरा ग्रान्ड डिजाइन रूपमा यो भइरहेको छ।
संसद बैठकमा राप्रपाकी सांसद कुन्ती कुमारी शाहीले पुस 27 गते पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने बताउनुभयो।
पुस 27 गतेलाई विदा दिएर एउटा नेपाल आधुनिक नेपाल निर्माण गरेको पृथ्वीनारायण शाहको शाहप्रति एउटा हामीले सम्मान जगाउन सकौं। सम्मान्य सहमुख महोदय मार्फत नेपाल सरकारले पुस 27 गते विदा दिएर पृथ्वीनारायण शाहप्रति मात्र होइन यो आधुनिक नेपाल निर्माण भएको प्रति पनि, हामी नेपाली भएर बाँच्न पाएको प्रति पनि ऋण चुकाउनका लागि म निवेदन गर्दछु।
यस्तै सांसदहरूले अबदेखि संसद बैठकमा नै प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन्। संसदको आज बसेको बैठकले प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी आन्तरिक कार्यविधि 2073 अनुमोदन गरेसँगै सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न पाउने भएका हुन्। यो कार्यविधिलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता सभामुख ओन्सरी घरती मगरले गर्नुभएको छ। कार्यविधि अनुसार महिनामा एक पटक प्रधानमन्त्रीसँग र महिनाको दुई पटक मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था मिलाउनु पर्नेछ। सांसदहरूले मन्त्रालयसँग सम्बन्धित जरूरी र महत्वपूर्ण विषयमा मन्त्रीहरूसँग प्रश्न गर्न सक्नेछन्। यसअघि शून्य समय तथा विशेष समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराउने र ती विषयमा सभामुखले आग्रह गरेपछि मात्र सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने व्यवस्था थियो।
पदको दुरूपयोग गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलम्बित सांसद तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजय कुमार शाह विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। पदमा रहँदा गैर कानूनी रूपमा 31.5 करोड़ रूपियाँ आर्जन गरेको दावी गर्दै अख्तियारले शाहमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो। यस्तै उनले बुवा साधु शाह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार शाह, विभिन्न कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारी मिलन राउत कुर्मी र मनोज कुमार सिंहको नाममा समेत गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति राखेकाले उनीहरूमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। शाह जनकपुरका संचार उद्यमी अरूण सिंहानीको हत्या आरोप र जनकपुरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा अहिले जेलमा छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको दावी गर्नुभएको छ। प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एक खालको सहमति भएर नै प्रस्ताव टेबल गरिएको स्पष्ट पार्नुभयो। विपक्षीले विरोध गरिराख्ने र सरकारले संशोधन प्रस्तावहरू टेबल गर्ने सहमति भएको उहाँले स्पष्ट पार्नुभयो। दलहरूका बीचमा रहेको असहमति टुंगिने प्रक्रिया शुरू भएको भन्दै प्रधानमन्त्रीले अब देशलाई चुनावतिर लैजाने बताउनुभयो।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै राजनैतिक निकास निस्किने बताउनु भएको छ। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले दुई चार दिनमा नै संसदको प्रक्रिया अनुसार काम हुने र देश चुनावतर्फ जाने भएकाले नागरिकले देख्ने गरी निकास निस्किने बताउनु भएको हो। उहाँले सरकारले संविधान संशोधनको प्रयास समेत संसदबाट नै विफल हुने दोहोर्याउनुभयो।
महोत्तरीको बर्दीवासमा बस्दै आएका मुसहर समुदायका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमूना बस्ती बनाउन थालेको छ। बर्दीवासमा बन्ने एकीकृत नमूना बस्तीको आज मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतका कलाकारले शिलान्यास गरेका छन्। 4,78,00,000 रूपैयाँको लागतमा 50 परिवारका लागि बस्ती निर्माण गर्न लागि हो। हास्य कलाकार सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अति पिछड़िएका मुसहर समुदायका लागि एकीकृत नमूना बस्ती बनाउने घोषणा गर्नुभएको थियो। आउँदो वैशाख 1 गते बस्ती निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिँदै सीताराम कटेल धुर्मुसले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो, नातिनी त 6 महिना पूरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौँ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौँ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको अत्यन्त जरुरी सूचना। आर्थिक वर्ष 2073-74 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 क बमोजिम कारोबारको आधारमा आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको अनुमानित करको विवरण र आयकरको प्रथम किस्ता बापत 20 गतेसम्म भएको कारोबारको आधारमा ऐनको अनुसूची 1 को दफा 1 को उपदफा 17 बमोजिम तोकिएको दरले हुन आउने रकम यही 2073 पौष मसान्त भित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको उत्तर सिमानामा कुन देश पर्छ?
ए चीन, बी श्रीलंका।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी 1 स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकमाथिको छलफललाई सांसदहरूले महत्व दिएनन्, एमालेसँग सहमति गरेर नै सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको प्रधानमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। सूचना प्रविधिको विकाससँगै यसको प्रयोग पनि बढ़न थालेको छ। हिजो आज सरकारी निकायले समेत अनलाइन र मोबाइल एप्लिकेशनबाट सेवाग्राहीलाई सेवा दिन थालेका छन्। केहीले सरकारी कार्यालयका प्रविधियुक्त सेवा प्रयोग गरिरहेका छन् भने कोही भने प्रविधि नजानेर पुरानै तरिकाले सेवा लिइरहेका छन्। अर्जुन पोखरेलको रिपोर्ट।
3 महिना अगाडि आउँदाखेरि राति 2 बजे आउनु परेको थियो, अलि जस जुन बेला आए पनि हुने रहेछ कि, अब राति कुर्नु परेन, अब अनलाइन फर्म भर्यो अनि पायो भने भोलि बोलाउँछ, डेट लेखा हुन्छ भोलि बोलाउँछ अनि आएर यता जुन बेला पैसा तिर्न नि पाइयो, त्यही हो सहज भाषा।
सवारी साधन चलाउने लाइसेन्स लिनको लागि अनलाइनबाट फारम भर्ने व्यवस्था शुरू भएपछि सूरज ठाकुर जस्ता धेरैजना भोक तिर्खा सहेर दिनभरि लाइनमा उभिनु परेको छैन। केही दिन पहिले भोलिपल्ट फारम लिन अघिल्लो दिनको राति 12 बजेदेखि नै झण्डै 1000 जना रातभर लाइनमा बस्थे, तर अनलाइनबाटै फारम भर्न मिल्ने भएपछि धेरैलाई लाइन बस्नु परेको छैन। यातायात व्यवस्था कार्यालय मात्र होइन, राहदानी विभागले पनि मोबाइल एपबाटै फारम भर्न मिल्ने बनाएको छ। अपराध र प्रहरीका जानकारीको लागि पुलिस एप छ भने ट्राफिक बारे जानकारी लिन ट्राफिक एप छ। यस्तै हाम्रो डाक्टर एपबाट डाक्टरसँग भिडियो कुराकानी गर्न पाइन्छ। केही नगरपालिका र मालपोत कार्यालयले अनलाइनबाटै जग्गा पास गर्न मिल्ने बनाएका छन्। काठमाडौँ महानगरपालिकाले पनि नक्सा पास अनलाइनबाट पनि गर्छ। एक क्लिकको भरमा यति धेरै काम गर्न पाइने भए पनि कतिपयलाई भने यसबारे जानकारी नै छैन। जानकारी भएकाहरू पनि प्रविधि नबुझेर यो सेवा लिनबाट वञ्चित भएका छन्। सेवाग्राही साङ्गे तामाङ।
2 रात भइसक्यो, के मिल्दैन के मिल्दैन, खालि रेड लाइट देखाउँछ होइन, भएन के, अनि त्यतिकै खासै भएन, अनि फेरि यहाँ मिल्नु त मिल्दो रहेछ, मान्छेले मिलाउँछ, मलाई चाहिँ अलिक अप्ठ्यारो भयो भनौँ न। अब कार्य त राम्रै होला, हामीले अलिक नजाने होला कि, सबैसँग सोधपुछ गर्नु पाए त हुन्थ्यो होला, अब हामी मात्रैमा अलिक कन्फ्युज भयो।
लोकसेवाले पनि दरखास्त फारम अनलाइनबाटै लिन्छ। कर्मचारी सरुवाको निवेदन पनि अनलाइनबाट दिन सकिन्छ। ठेक्का प्रक्रिया पनि अनलाइन प्रणालीमा गइसकेको छ। अनि अनलाइनबाट उद्योग दर्ता गर्ने मात्र होइन, औषधि व्यवस्था विभागले अनलाइनबाटै औषधि पसल दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। अरू धेरै सरकारी कार्यालयको काम अनलाइनबाटै गर्न सकिन्छ। धेरै नगरपालिका र केही गाविसले पनि आफ्नो वेबसाइट बनाइसकेका छन्। अनि धेरै जसो सरकारी कार्यालयले त फेसबुक पेज र ट्विटर अकाउन्टबाट प्रतिक्रिया पनि लिइरहेका छन्। नयाँ प्रविधि मार्फत काम थालेका सरकारी कार्यालयको काम निकै प्रभावकारी भएको बताउनुहुन्छ यातायात व्यवस्था कार्यालय बागमतीका लाइसेन्स शाखाका प्रमुख तेज नारायण यादव।
एकदम प्रभावकारी भएको छ यसले। रातिदेखि लाइन बस्ने, जुन दर्ताकै लागि लाइन बस्ने, लाइन बसेर पनि रित्तो हात फर्किनु पर्ने अवस्थाको न्यूनीकरण भएको छ, र दैनिक 500 जना मान्छेले घर बसी बसी आफ्नो टाइम लिएर त्यो टाइममा आएको देखियो। आज तपाईँहरू तल देख्नुभयो होला, दर्तामा भिडै छैन।
छोटो समयमा सजिलैसँग काम गर्न मिल्ने अनि सेवाग्राहीले पनि कम झन्झटमा सेवा पाउने हुँदाहुँदै पनि केही सरकारी कार्यालय अझै पनि पुरानै शैलीले चलिरहेका छन्। सरकारी कार्यालयहरूलाई प्रविधि मैत्री बनाउने र प्रविधिको बारेमा सेवाग्राहीलाई पर्याप्त ज्ञान दिन अब चाहिँ ढिलो गर्नुहुन्न।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले जलाशययुक्त जलविद्युत आयोजनाको अधिकतम विद्युत खरिद बिक्री दर प्रति युनिट 12.40 रूपियाँ तोकेको छ। ऊर्जा मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मंगिर 16 जेठ 15 लागि प्रति युनिट 12.40 रूपियाँ र जेठ 16 मंगिर 15 लागि प्रति युनिट 7.10 रूपियाँ दर निर्धारण गरिएको जानकारी दिएको हो। मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौटको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा विद्युत खरिद अर्थात पीपीए को दर निर्धारण गरिएको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो।
जलाशयुक्त आयोजनाहरूको सन्दर्भमा मंगसी 16 गतेदेखि जेठ 15 12.40 रूपियाँ, जेठ 16 गतेदेखि मंगसिर 15 7.10 रूपियाँ निर्धारण गरेका छौं।
अर्धजलाशय आयोजनाको हकमा भने मंगसिर 16 गतेदेखि जेठ 15 गतेसम्म प्रति युनिट 10 रूपियाँ 55 पैसा र जेठ 16देखि मंगसिर 15 गतेसम्मका लागि प्रति युनिट 4 रूपियाँ 80 पैसा तोकिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो। जलाशययुक्त आयोजनामा लगानी गर्न चाहनेले 17% प्रतिफल प्राप्त हुने गरी विद्युत खरिद दर तोकिएको मन्त्री शर्माले बताउनुभयो।
पीआरओआरमा मंगसिर 16देखि जेठ 15सम्म 10 रूपियाँ 55 पैसा, जेठ 16देखि मंगसिर 15सम्म 4 रुपियाँ 80 पैसा, आरओआरको 8 रुपियाँ 40 पैसा र 4 रुपियाँ 80 पैसा पुरानै दर कायम रहेको छ। यो यसलाई अधिकतम दर मानेर 17% मुनाफा प्राप्त हुने गरी यो दरलाई त्यो आधारमा हामीले निर्धारण गरेका छौं।
प्राधिकरणले 100 मेगावाट क्षमतासम्मको बहावमा आधारित जलविद्युत आयोजनालाई हिउँदको 4 महिना प्रति युनिट 8 रूपियाँ 40 पैसा र वर्षातको 8 महिना प्रति युनिट 4 रूपियाँ 80 पैसा तोकेर विद्युत खरिद गर्दै आएको छ।
विद्युत प्राधिकरण ताप्लेजुङका कर्मचारीले भने आन्दोलन भन्दै आज 3 घण्टा विद्युत आपूर्ति बन्द गराएका छन्। प्राधिकरणले करारमा खटिएका कर्मचारीलाई दैनिक करारमा मात्र काम गर्न दिने निर्णय गरेपछि कर्मचारीले त्यसको विरोधमा केन्द्रीय प्रसारण लाइन काटिदिएका हुन्। विद्युत प्राधिकरणले दैनिक हाजिरीमा मात्र काम गर्न दिने निर्णय गरेपछि विद्युत आपूर्ति बन्द गरेर आज दिनभर काम ठप्प पारेको कर्मचारी सुधीर सिग्देलले बताउनुभयो।
कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ,
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01424-6024।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङमा एक गर्भवतीको पाठेघर फुटेर पेटमै मरेको बच्चा शल्यक्रिया गरेर निकालिएको छ। 24 घण्टा भन्दा बढी समयसम्म सुत्केरी व्यथा लागेकी दोर्पा चिउरी डाँडा 7 कि इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत बच्चा निकालिएको हो। धामी झाँक्रीको भर परेर ढिला मात्रै अस्पताल पुर्याएकी भुजेलको शल्यक्रिया गर्न 4 घण्टा लागेको शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन्।
बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरू भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा ब्लक र पकेटको आधारमा परियोजना शुरू गरेको हो। परियोजना अन्तर्गत 100 हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बिउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम सञ्चालन गरिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिव्य देव भट्टले जानकारी दिनुभयो।
बागलुङ सदरमुकाममा छ महिनादेखि सञ्चालनमा रोक लगाइएको ई रिक्सा एक महिनाभित्र दर्ता गर्न उच्च अदालत बागलुङले आज परमादेश जारी गरेको छ। तीन महिना सञ्चालन भए पनि कागजात नभएको भन्दै बन्द गराइएको ई रिक्सा सञ्चालन गर्न पाउनुपर्ने मागसहित दायर रिटमा बागलुङ इजलासले आज परमादेश जारी गरेपछि ई रिक्सा सञ्चालनको बाटो खुलेको छ।
पाल्पामा शुरू भएको व्यावसायिक साक्षरता कार्यक्रमबाट 1700 भन्दा धेरै किसान लाभान्वित भएका छन्। यूएसएआईडीको सहयोगमा 66 किसान समूह गठन गरेर सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रमबाट 1713 जना किसान नेपाली अक्षर लेख्न र पढ्न सक्ने भएका छन्।
उत्खननका लागि रोक लगाएका खोलाबाट अवैध रूपमा ढुङ्गा गिटी र बालुवा निकालेको र ओसारपसार गरेको भन्दै प्रहरीले दाङको ग्वार खोलाबाट 4 ट्रिपर र 1 डोजरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले गएराती ती गाड़ी नियन्त्रणमा लिएको हो। दाङमा सञ्चालित विभिन्न क्रसर उद्योगहरूसँगको मिलेमतोमा तस्करहरूले खोलाबाट अवैध रूपमा निकालेर बालुवा गिटी तस्कर गर्ने गरेको प्रहरीको दावी छ।
सरकारले यस वर्ष बाँके र बर्दियाका 2000 विपन्न दलित परिवारका लागि घर बनाइदिने भएको छ। जनता आवास कार्यक्रम अन्तर्गत बाँकेमा 1000 र बर्दियामा 1000 दलित विपन्न परिवारका लागि घर बनाउन लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगंजका सूचना अधिकारी जयराम चौधरीले जानकारी दिनुभयो। परिवार छनौटका लागि दुवै जिल्लामा समिति गठन गरिएको छ।
मेरो पनि भन्नु छ।
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ति बदर गरेको खबरप्रति आज पनि धेरै साथीले आफ्नो प्रतिक्रिया उज्यालोको फेसबुक पेज र ट्विटरमा व्यक्त गर्नुभएको छ।
फेसबुकमा तिवारी रमेश लेख्नुहुन्छ, एउटा लोकमान जाँदैमा खुशीले उफ्रिनु पर्दैन, यस्ता थुप्रै लोकमानहरू छन् जो भित्रभित्रै मुसाको चालमा देशलाई पुवाल पार्दैछन्। अब लोकमानलाई सिफारिश गर्ने र नियुक्ति गर्नेलाई पनि कार्यवाही गर्नुपर्छ, किनभने सबैभन्दा पहिले त तिनीहरूले नै कानून उल्लंघन गरेका छन्।
फेसबुकमै शंकर राईले लेख्नु भएको छ, यी सबै नेताहरूको हटले गर्दा लोकमान अख्तियार प्रमुख भएका हुन्। अहिले पनि हाम्रा नेताहरू त्यस्तै हट गरिरहेका छन्। अब देश र नागरिकलाई कहाँ पुर्याएपछि चेत खुल्ने हो नेताज्यू?
अस्बिना ढकाल ट्वीट गर्नुहुन्छ, लोक हल्लाएका एक लोकमान त गए, तर अब अरू अदृश्य लोकमानलाई पनि खोज्दै अदालतसम्म पुर्याउनुपर्छ अनि हाम्रो देश समृद्ध बन्छ।
अनि गुल्मीमा बोक्सीको आरोपमा छिमेकी महिलालाई कुटपिट गर्ने बाटुली कुमारले माफी मागेको खबर हिजोको नेपाल दर्पणमा सुनेर आनन्द अरियाल फेसबुकमा लेख्नुहुन्छ, यस्ता घटनामा संलग्नले माफी मागेर मात्र पुग्दैन, बोक्सीको नाममा कुटपिट गर्नेलाई कड़ा भन्दा कड़ा सजायका साथै जरिवाना तिराउनुपर्छ।
भवानी प्रसाईले यसै विषयमा फेसबुकमै लेख्नु भएको छ, माफी मागेर हुँदैन, कमजोर देख्ने बित्तिकै हिपेर बोक्सीको आरोप लगाउने अनि सार्वजनिक बेइज्जत भइसकेपछि माफी मागेर हुन्छ र त्यसैले दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ।
विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र रुबिना श्रेष्ठ। अब विदेशका खबर। ल्याटिन अमेरिकी राष्ट्र पेरूले एक दशकमा देशको गरिबी 50% घटाएको छ। पछिल्लो दशकमा पेरूले आर्थिक उन्नतिको नजिर प्रस्तुत गर्दै झण्डै 50% नागरिकको जीवनस्तरमा सुधार ल्याएको बीबीसीले जनाएको छ। त्यहाँ पछिल्लो 5 वर्षमा 70 लाख जनाको गरिबी घटेको छ। पेरूका राष्ट्रपति पेड्रो पौबेलो क्युचिन्स्कीले एक दशक अघि र अहिलेको पेरूमा निकै परिवर्तन आएको दावी गर्नुभयो। त्यतिबेला ट्रक चलाउने मजदूर अहिले प्रमुख उद्योगपति भएका उहाँको भनाइ छ। सन् 1990 दशकमा पेरूले विश्व ब्याङ्कको ढाँचा अनुसार उदार अर्थव्यवस्था अपनाएपछि उसले आर्थिक उन्नति गर्न सफल भएको हो। नयाँ अर्थव्यवस्था अपनाएपछि पेरूमा रहेको खनिज पदार्थको निर्यात उच्च दरमा हुनुका साथै विदेशी लगानी पनि बढेको छ। सन् 1990 दशकमा पेरूको निर्यात 3000 करोड़ डलरको हाराहारीमा रहेकोमा अहिले 9 गुणाले बढेर 36000 करोड़ डलरको हाराहारीमा पुगेको छ। पेरूको प्रगतिमा सरकारको नीति मात्र नभएर नागरिकको सहभागिता र जागरूकताले पनि महत्वपूर्ण भूमिका खेलेको छ। सरकारले विकासमा लगानी गर्नुपर्ने भन्दै नागरिकले सरकारी कार्यालयमा दबाव प्रदर्शन गर्ने साथै विद्यालय खेल मैदान जस्ता आवश्यकता समुदाय स्तरबाट पूरा गर्ने गरेकाले यति छिट्टै विकासको उकालो चढ्न सकेको त्यहाँका नागरिकको भनाई छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। पोखराको सहारा क्लबलाई हराउँदै भारतको दिल्ली युनाइटेड सुदूरपश्चिमको धनगढ़ीमा चलिरहेको खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा दिल्लीले सहारालाई 3-2 हराएको हो। यस्तै आजै भएको पहिलो खेलमा लुम्बिनी फुटबल क्लबलाई 2-1 हराउँदै संकटा क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ। संकटाका लागि रितेश मल्ल र सुशील केसीले गोल गरे।
र राष्ट्रिय खेलकुद परिषद राखेपले क्रिकेट तथा फुटबलमा भएको अनियमितता र गैर जिम्मेवारीको बारेमा छानबिन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ। राखेपका सदस्य समेत रहेका समितिका संयोजक देवकुमार अधिकारी बद्रीको अध्यक्षतामा आज बसेको समितिको पहिलो बैठकले पत्राचार गर्ने निर्णय गरेको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकमाथिको छलफललाई सांसदहरूले महत्व दिएनन्। 404 जनाले हाजिरी गरे पनि संसद बैठकमा 116 जना मात्रै उपस्थित।
सरकारद्वारा नयाँ विद्युत खरिद दर निर्धारण, जलाशययुक्त आयोजनाले बढ़ीमा प्रति युनिट 12 रूपैयाँ गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।